नमस्कार। कार्यक्रम खुला मञ्चको आजको नयाँ अङ्कमा तपाईँलाई स्वागत छ। प्रविधिका साथी राजेन्द्र श्रेष्ठसँगै म अनिता राणा भाट। कार्यक्रम खुला मञ्च तपाईँले सुन्ने जितिन छ विजाफम 101.6 र इन्टरनेट अनलाइनको www.vijafm.org.np लगइन गरेर सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ एन्ड्रोइड मोबाइल कर्ता हुनुहुन्छ भने तपाईँले विजाफमको एप्लिकेसनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। कार्यक्रम खुला मञ्च तपाईँले हरेक साताको आइतबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण तपाईँले सोमबार बेलुका 5 बजेको विजय मुख्य खबरपछि पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खुला मञ्चमा हामीले पात्र र ती पात्रका जीवन कथा खोतल्छौँ र ल्याउँछौँ तपाईँको माझमा। व्यक्ति जुन क्षेत्रमा लागेको होस्, प्रत्येक व्यक्तिभित्र जीवनका अनगिन्ती कथा व्यथाउभित्र लुकेको हुन्छ। ती कथा हाम्रै जीवनका तस्विर पनि हुन सक्छन्। कथा न कसैले सोध्यो न कसैले सुन्यो, तिनै पर्दा पछाडिका कथा कार्यक्रम खुला मञ्चका विषयवस्तु बन्ने गर्छन्। पर्दामा देखिएका अनुहार र चिनिएका तस्विरसँग पनि अनगिन्ती कथा हुन सक्छन्। ती कथालाई पनि समेट्ने गर्छौँ हामी कार्यक्रम खुला मञ्चको बसाइमा। आफन्त, आजको बसाइमा हामीले एकजना लोकदोहोरी गायकलाई स्टुडियोमा निम्त्याएका छौँ। गैंडाकोटको ढोडेनीमा बसोबास गर्ने एकजना युवा गायक हुनुहुन्छ। आज हामीसँग लोकगायक हिमकुमार थापा मगर आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। लागौँ अब भने कार्यक्रममा कुराकानीतर्फ। नमस्कार हिमकुमारजी, स्वागत छ तपाईँलाई कार्यक्रम खुला मञ्चमा।
धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर यो अत्यन्तै चर्चित एफएम विजय एफएमको अत्यन्त लोकप्रिय कार्यक्रम खुला मञ्च कार्यक्रममा कार्यक्रम सुनेर बस्ने हुने समस्त सम्पूर्ण श्रोताहरूमा म लोकगायक हिमकुमार थापाको साङ्गीतिक नमस्कार टक्राउन चाहन्छु।
कतिको व्यस्त हुनुहुन्छ अहिले पछिल्लो समयमा?
ठिकै छ, अहिले पछिल्लो समयमा अलिकति कार्यक्रमहरूमा व्यस्त छु।
स्टेजका कार्यक्रमहरूमा चाहिँ जाने गर्नु भएको छ अहिले?
हजुर, अहिले ठिकै त्यस माया गरिदिनु भएको छ दर्शक श्रोताहरूले।
चाडबाड पनि नजिकै छ, त्यसैले पनि व्यस्त हुने समय पनि हो है।
हजुर,
अनि हिमकुमारजीले अहिलेसम्म 3 गीत बजारमा ल्याइसक्नु भएको छ। तपाईँको पहिलो एल्बमको कुराकानी गर्छौँ हामी, बुहारी खाँचो छ, यो गीत बजारमा ल्याउनु भएको छ। कस्तो छ यो गीत, कसरी लेख्नुभयो? भर्खरको युवा गायक पनि हुनुहुन्छ तपाईँ, कसरी शब्द सङ्कलन गर्नुभयो यो गीतमा?
अब यो गीत मैले विशेष गरेर अहिले आजभोलि अलिकति मौलिकपनभन्दा बाहिर गएको हुनाले हाम्रो यो लोकगीत क्षेत्र अलिकति म ठेट विशेष गरेर अलिक टिपिकल गीतलाई समेटेर मैले जुन गाउँघरतिर चल्ने एउटा बुहारी खाँचो छ मेरो घरमा भन्ने गीत गरेको थिएँ। यो आदरणीय मेरो मामा हुनुहुन्छ हिम्मत थापा मामाको एल्बममा जानकी तारेमतिर मैले गाएको थिएँ। जस रेकर्डिङ सम्पन्न भएको छ, यसको मैले भिडियो त सार्वजनिक गरेको छैन, यसको सुटिङ गर्नै बाँकी छ। अहिले जुन मेरो कौडा गीत अब युट्युबमा चलिरहेको छ, अब यसको पनि तयारीमा छ छिटै।
बुहारी खाँचो छ, कस्तो छ यो गीत, थोरै गाइदिनुहोस् न।
हे घरमा बाले के भन्छ ले छिटो, बुहारीले भन्छ तिम्रो भरैमा, ए बुहारी खाँचो छ मेरो घरैमा, के भन्छ ले छिटो, बुहारीले भन्छ तिम्रो भरैमा, बुहारी खाँचो छ मेरो घरै, बुहारी खाँचो छ मेरो घरैमा। थ्याङ्क यू।
आहा, बुहारी खाँचो छ मेरो घरैमा, निकै नै मिठो गीत र शब्द सङ्कलन पनि राम्रो छ। के छ, तपाईँ पनि भर्खरको युवा गायक हुनुहुन्छ, घरमा बाबाले त्यही भन्नुभएको छ कि आफ्नै लागि गीत सङ्कलन गर्नुभयो कि सुनिन्छ। लोकगायकले आफ्नो लागि आफैलाई परे मात्रै शब्द सङ्कलन गर्छन् भन्ने पनि सुनिन्छ, धेरै कलाकारहरूले यही भन्नुहुन्छ। तपाईँले आफ्नो लागि शब्द सङ्कलन गर्नुभयो कि अथवा समाज कतै कसैलाई देखेर शब्द सङ्कलन गर्नुभयो?
हजुर, यो त विशेष गरेर म त एउटा युवा मान्छे, अविवाहित मान्छे, अब घरमा बुहारी खाँचो त पक्कै पनि छ। विशेष गरेर मेरो लगायत म जस्तै अविवाहित युवा साथीहरूको लागि बनाएको।
अलिअलि आफ्नो लागि पनि र अलिअलि अरूको लागि पनि गाउनु भएको।
हजुर,
कहिलेबाट गीत गाउन सुरु गर्नुभयो?
मैले फर्स्ट रेकर्डिङ त मैले करिब योभन्दा एक वर्ष अगाडि एक वर्ष भएको छ। अब म औपचारिक रूपमा साङ्गीतिक क्षेत्रमा लागेको त म धेरै त भएको छैन, तर मैले रेकर्डिङ गरेको चाहिँ मैले एक वर्ष भयो। जुन गीत म राम्री भन्दै हिँड्छु अरूलाई मुना थापा दिदीले मैले गाएको थिएँ,
यो गीत चाहिँ भिडियो बनाउन बाँकी नै छ, मै राम्री भन्दै हिँड्छौ अरूलाई भन्ने गीतको चाहिँ अडियो पनि सार्वजनिक गर्नु भएको छैन र भिडियो पनि सार्वजनिक गर्नु भएको छैन।
हजुर,
बुहारी खाँचो छ बजारमा आइसकेको छ। तपाईँको पहिलो गीत बजारमा आइसकेपछि जुन तपाईँको पहिलो गीत रेडियो टिभीबाट बज्दा चाहिँ तपाईँलाई कस्तो अनुभव भएको थियो?
पक्कै पनि अब खुसी लाग्छ, आफू पनि मिडियामा देखिन पाउँदाखेरि म लगायत अब मलाई सम्पूर्ण लाखौँ दर्शक श्रोताहरूले जुन मलाई देख्नुहुन्छ, मेरो प्रस्तुति हेर्नुहुन्छ, त्यो नै मेरो लागि एकदम सबैभन्दा ठुलो कुरा हो, एकदम खुसी लाग्छ।
यस, खुसी लाग्थ्यो पहिलो गीत रेडियोबाट बज्दा चाहिँ छुट्टै आनन्द हुन्छ होला है। र नयाँ कलाकारलाई रेकर्ड गराउन पनि अलिकति समस्या हुन्छ, काठमाडौँमा रेकर्ड गराउन जाँदा पनि थोरै समस्या हुन्छ भन्ने सुनिन्छ, नयाँ कलाकारहरूले त्यही भन्ने गर्नुहुन्छ। तपाईँले पहिलो गीत रेकर्ड गराउने क्रममा चाहिँ कतिको दुःख बेहोर्नु पर्यो?
हजुर, यो एकदम राम्रो क्वेसन गर्नुभयो हजुरले। गाह्रो त पक्कै हुन्छ, म त एउटा उमेर हिसाबले पनि म एकदम सानो मान्छे, मलाई त्यो जुन फर्स्ट गीतको रेकर्डिङको पल एकदम रमाइलो छ। आदरणीय मेरो साङ्गीतिक गुरु हुनुहुन्छ, आफैमा पनि जुजारु व्यक्तित्व, साहित्यकार, युवा गजलकार भोज विवश खण्डलोक मगर दाइ र म काठमाडौँ गएर त्यो फर्स्ट गीत रेकर्डिङ गर्नको लागि दाइ र म गएको थियो त्यतिखेर। अनि त्यसपछि एकदम रमाइलोसँग बित्यो, रमाइलोसँग रेकर्डिङ भयो, जस हाम्रो सुरुको यात्रा नै एकदम रमणीयपूर्ण तरिकाले त्यतिखेर चाहिँ बितेको थियो।
जस रेकर्ड गराउन चाहिँ तपाईँले दाइलाई चिन्नुभयो र त्यसैले सजिलो भयो रेकर्ड गराउन, खासै समस्या भएन भनौँ न।
हजुर,
पहिलो के त रेकर्ड गराइसकेपछि लगानीको कुराकानी गर्छु मैले, कति खर्च हुन्छ एउटा एल्बममा, लगानी चाहिँ कति हुन्छ?
लगानीको कुरा गर्नुपर्दाखेरि अब एउटा गीत फाइनल गर्नको लागि चाहिँ तपाईँको अब त्यही 18,000-20,000 अहिले फाइनल हुन्छ। अब भिडियोको लागि त छुट्टै सधैँ छ, मिडियामा दिनको लागि छुट्टै सधैँ छ।
भिडियोबाट भिडियो बनाउन चाहिँ आफूले जति क्वालिटीको बनायो त्यति नै खर्च लाग्ने होला जस्तो लाग्छ।
एकदम
कलाकारले गीत गाइसकेपछि चाहिँ आम्दानी कति पनि छैन, यो सुनिन्छ, आम्दानी छैन, चल्न गाह्रो हुन्छ, हामीले पनि देखिरहेका छौँ र युट्युबको भ्युवर्सको हिसाबले अलिकति थोरै आम्दानी हुन्छ भन्ने सुनिन्छ। तपाईँले कस्तो छ युट्युबको भ्युवर्स चाहिँ अहिलेसम्म आम्दानी के पैसा पाउनु भएको छ कि छैन?
छैन, मेरो यो सार्वजनिक भएको करिब एक हप्ता भएको छ, जस एक हप्तामा राम्रो भ्यू गइरहेको छ, दर्शक श्रोताहरूले रुचाइदिनु भएको छ। अब भनिन्छ प्रतीक्षाको फल मिठो हुन्छ, म पनि वेट गरिरहेको छु, मैले अझै गर्न धेरै बाँकी छ। म एउटा यो लोक सङ्गीत क्षेत्रमा म एउटा भर्खर सिक्दै गरेको विद्यार्थी हो, मैले गर्न धेरै बाँकी छ, सिक्न धेरै बाँकी छ, आशा छ म एक दिन सफल हुन्छु।
जे होस् भर्खरको कलिलो युवा गायक पनि हुनुहुन्छ र लोकसङ्गीत क्षेत्रमा हात हाल्नु भएको छ, तपाईँ त भर्खरको युवा गायक हुनुहुन्छ, आजभोलिका युवा गायक भनेका लोकगीतमा कमै लाग्छन्, लोकगीत भनेका युवाले सुन्नै छोडिसकेका छन् आजभोलि चाहिँ, किन लोकगीत क्षेत्रमा लाग्नुभयो? आधुनिक पप अन्य क्षेत्र पनि थिए तर तपाईँ चाहिँ लोकगीत क्षेत्रमै किन लाग्नुभयो?
म एउटा विशेष गरेर म एउटा पाहाडमा जन्मेर आएको, म एउटा सामान्य परिवारमा जन्मेर आएको मान्छे, एउटा लोक वातावरणमा हुर्केर आएको मान्छे, मलाई म एउटा युवा मान्छे, म यङ जेनेरेसनको मान्छे, मलाई यो लाग्दैन कि मैले लोकगीत गाएँ भन्दैमा म बुढो हुँदिनँ र म एउटा पाखे पनि हुँदिनँ, किनकि लोकगीत भनेको त एउटा समग्र यो नेपालीहरूको गीत हो, नेपालीहरूको बिडामा नबोकेको सामाजिक जस्तै समाजका ऐना भनिन्छ लोकगीतलाई, एउटा मौलिकपन हाम्रो संस्कृतिपन झल्किने गीत भनेकै लोकगीत हो। त्यसैले म एकदम लोकगीतलाई माया गर्छु, म योभन्दा बाहिर रहेर पनि म कुनै पनि म गीत सङ्गीतमा लाग्दिनँ, मेरो बेस भनेकै लोकगीत नै हो।
पहिलेबाट लोकगीत गाउनुहुन्थ्यो?
हजुर,
पहाडमा जन्मिनु भयो, तपाईँको बाल्यकालतिर फर्कन्छु मैले, तनहुँमा जन्मिनु भएको एउटा युवा गायक हुनुहुन्छ, तनहुँमा जन्मिसकेर अहिले ढोडेनीमा बसोबास गर्नुहुन्छ, कस्तो छ तनहुँमा स्कुलहरूमा कतिको गाउने गर्नुहुन्थ्यो, स्कुलका कार्यक्रमहरूमा कतिको गाउन जानुहुन्थ्यो र बेलुका रोदी बस्ने चलन पनि हुन्थ्यो पहाडमा, रोदीमा मेलापातमा कतिको गाउनुहुन्थ्यो?
हजुर, म मम्मीले भन्नुहुन्छ मलाई अहिले पनि, म सानैबाट एकदम नक्कली थिएँ अरे चञ्चले स्वभावको, म सानैबाट एकदम गुनगुनाएर गीतहरू मलाई एकदम मनपर्ने, अग्रज दाईहरूले गाएको गीतहरू म पछि पछि उहाँहरूसँग रोधी हिँडिन्थ्यो. हुन त मेरो बाबा एकदम राम्रो गाउनुहुन्छ, उहाँको स्वर अगाडि त मेरो केही पनि होइन, बाबाहरूको पछि पछि लागेर उहाँहरूले गरेको सिको गरेरै अहिलेसम्म म यो स्थानमा छु भन्नुपर्छ.
तपाईँको दोस्रो एल्बम अहिले भर्खरै बजारमा आएको छ र निकै नै चर्चा पनि पाइरहेको छ. कौडा गीत बजारमा ल्याउनु भएको छ र युट्युबमा त्यस्तै गरी विभिन्न मिडियाहरूमा पनि घन्किरहेको यो गीत थोरै गाइदिनु न.
के भनी बोलाऊ खै पहिलो भेटैमा, क्या राम्रो फुल फुले गैरी खेतैमा, के भनी बोलाऊ खै पहिलो भेटै, के भनी बोलाऊ खै पहिलो भेटैमा. थ्याङ्क यू.
आहा, के भनी बोलाऊ खै पहिलो भेटीमा, निकै नै मिठो कौडा गीत. लोकगीतमा भन्दा कौडा गीतमा अलिकति शब्द सिर्जना गर्न त्यस्तै गरी गीत गाउन अलिक गाह्रो हुन्छ भन्ने सुनिन्छ. कस्तो छ तपाईँको अनुभव चाहिँ, कस्तो बटुलिरहनु भएको छ गीतमा, लोकगीतमा शब्द सिर्जना गर्दा र कौडा गीतमा शब्द सिर्जना गर्दा कतिको फरक हुन्छ?
हजुर, यो त एकदम राम्रो क्वेसन गर्नु भयो तपाईँले. एकदम पक्कै पनि एकदम फरक छ, किनकि यो लोक संस्कृति, लोकगीत र हाम्रो जुन यो कौडा जुन सालेजोहरू हुन्छ नि, यो हाम्रो अलिकति यो संस्कृति कौडा र सालेजो भन्ने बित्तिकै मेरो आफ्नो व्यक्तिगत कुरा गर्नुपर्दाखेरि हाम्रो यो संस्कृतिभित्र पर्ने कुरा हो. अवश्य पनि फरक हुन्छ. यो के पनि बोलाउँ पहिल्यै भेटेमा, यो आदरणीय मेरो अङ्कल विदेश रहेर पनि एकदम नेपाली गीत सङ्गीतलाई माया गरिदिनु भएको छ, उहाँ र मेरो सहकारीको एल्बममा यो तयार भएको गीत हो. उहाँले नै मेरो शब्द भन्नाले पनि मेरो लय सिर्जना मेरो हो, शब्द उहाँले गर्नुभएको, अनि स्वरमा आदरणीय दिदीहरू दिपा गुरुङ, रञ्जित थापा दिदीले साथ दिनुभएको छ, जस अहिले युट्युबमा सार्वजनिक छ. के भनी बोलाउँ पहिलो भेटैमा सर्च गरेर युट्युबमा हेरेर माया गरिदिनु हुन म फेरि एकचोटि हार्दिक अनुरोध गर्दछु.
र पछिल्लो समयमा कलाकारले गीत गाएर पेट पाल्न पनि साह्रै गाह्रो छ भन्ने सुनिन्छ, र स्टेजहरूमा गीत गाइसकेपछि अलिकति आम्दानी बढी हुन्छ, त्यस्तै गरी विदेशमा गयो भने पनि बढी आम्दानी हुन्छ भन्ने सुनिन्छ. तपाईँ कस्तो छ, विदेश अहिलेसम्म जाने तयारी गर्नुभएको छ कि छैन, अथवा कतैबाट अवसर आएको छ कि छैन विदेश जाने गीत गाउनको लागि?
स्टेज प्रोग्रामको लागि त म, हुन त म एउटा भर्खर मात्र पाइलट टिकेको मान्छे, म अहिलेसम्म म विदेश जान सक्ने मेरो क्षमता पनि छैन जस्तो लाग्छ. म भर्खर विशेष अब हुन त स्थानीय नभइकन राष्ट्रिय कहिले पनि भइँदैन, स्थानीय कलाकार नभइकन राष्ट्रिय कलाकार कहिले पनि भइँदैन. मेरो अझै पालो छ, म विदेश अहिले पनि म हतारिएको छैन, मेरो अझै टाइम छ, म एक दिन पक्कै पनि मलाई माया गरिदिनुहुन्छ, म पक्कै पनि देश विदेशमा गीत गाएर हिँड्न, मेरो प्रस्तुतिहरू दिएर हिँड्न पाउँछु भन्ने मलाई आशा छ.
आम्दानीकै कुराकानी गरौँ भने अहिले पहिला चाहिँ सिआरबिटी पिआरबिटीले निकै नै गीत चल्ने गर्थ्यो, त्यस्तै गरी क्यासेट किनेर धेरै बजाइने गरिन्थ्यो, मिडियाहरूमा क्यासेट किनेर बजाउने गरिन्थ्यो भने अन्य दर्शक श्रोताले पनि क्यासेट किनेर सुन्ने गर्नुहुन्थ्यो, सिआरबिटी पिआरबिटीबाट तपाईँहरूलाई आम्दानी हुन्थ्यो. अहिले चाहिँ आम्दानी कसरी छ गीत सङ्गीतमा?
अब हजुरको यो गीत चलेर खामला भन्ने त अहिले त कति पनि छैन कलाकारलाई, त बिडमान त्यो छ कलाकारको, अहिले रोयल्टी पनि हामीले पाउँदैनौँ. त्यसै गरी पहिला अग्रज दाईहरू जस्तै अब लोक सम्राट, स्वर सम्राट मान्छेमा आदरणीय राज बरेर दाईहरूको पालोमा एउटा क्यास्केट, एउटा चक्का बिग्ने जमाना थियो, त्यो हट्यो, त्यसपछि एउटा सिआरबिटी आउने जमाना थियो, त्यो पनि अहिले काटिदिएको छ. पछिल्लो समयमा एउटा कलाकारलाई बाँच्ने भनेको त एउटा चलेको चर्चित कलाकारहरूलाई स्टेज प्रोग्राम र अलिकति हामी जस्तो एउटा नयाँ कलाकारहरूलाई एउटा लोक, एउटा जुन लोक क्षेत्रमा लाग्ने जुन गायक गायिकाहरूको विद्यार्थी मान्छौँ, दोरी साँझमा गीत गाएरै जीवन चलाउनु पर्छ, नत्र त एकदम गाह्रो छ.
दोहोरी साँझमा गीत गाउन कतिको सजिलो हुन्छ?
पक्कै पनि यो सुरुमा त हुन त नपढिकन त जानिँदैन, पढ्नै पर्छ, किनकि हामीले सुरुमा यो लोकदोरी दोहोरी साँझबाट काम गरेर गीत गाएर गयो भने स्केलहरू जानको साथै यो भोकलको जुन निखार आउँछ, अनि त्यसपछि गीत गाउने जुन स्केलहरू सबै जानिन्छ. हुन त अहिले पछिल्लो समयमा अब दोहोरी साँझ पनि निकै, पहिला एउटा चकटीमा बसेर गीत गाउनु पर्थ्यो भने अहिले एउटा सोफामा बसेर गीत गाउन पाएका छौँ हामीले. त्यो एउटा हामीले गर्व गर्नु पर्ने कुरा हो कलाकारहरूले. जे होस् दोहोरी साँझ, एकदम दोहोरी साँझ त हामी कलाकारहरूको त एउटा विद्यालय जस्तो नै हो.
दोहोरी साँझले चाहिँ तपाईँहरूलाई थोरै पाठ सिकाइरहेको छ, यसरी गाउनुपर्छ र तपाईँको स्वरमा मिठास ल्याइरहेको छ दोहोरी साँझले भन्नुपर्छ. र पछिल्लो समयमा तपाईँ स्टेजमा गाउँदै गर्दाखेरि चाहिँ दर्शक श्रोताको माया पाइरहनु भएको छ, हिमकुमार थापा मगर भनेर धेरै दर्शक श्रोतालाई चिनाइसक्नु भएको छ. र स्टेजमा दोहोरी गाउँदा कस्तो छ, कस्तो खालका गीतहरू बढी गायो भने चाहिँ स्टेज तताउन सकिन्छ?
तपाईँले यो एकदम एकदम अहिले अहिले सबैले बुझ्नुपर्ने कुरा हो यो चाहिँ. स्टेजमा आजभोलि कस्तो छ भने, आजभोलि मौलिकपन एउटा ठेट लोकगीतहरू हुनुको कारण भनेको एउटा स्टेज प्रोग्राममा पुरानो टाइपको गीत गायो भने स्टेज तताउन सक्दैन. अनि त्यसपछि नयाँ हामीले नयाँ जुन पप बेस मिसाएर जुन हुन्छ नि, अलिकति भल्गार टाइपको एउटा छाडा टाइपको गीत गायो भने चाहिँ स्टेज तताउँछ, स्टेज जमाउँछ भन्ने हिसाबले हुन्छ. प्रायः जस्तो हामीले दोरी खेल्दा पनि, अब दोरी भनेको त अब अटोमेटिक लाइभ हो होइन, अनि त्यसपछि त्यसमा चाहिँ अलिकति रोमान्टिक शब्दहरू जुन युज गर्दा हामीले त्यो खेल दोरी गाउँ गाएर जाँदा जाँदै अब त्यो रोमान्टिक भइहाल्छ. त्यही छ आजभोलि.
जे होस् स्टेजमा पनि त्यस्तै खालका गीतहरू दर्शक श्रोताले खोज्नुहुन्छ. पछिल्लो समयमा लोकसङ्गीतको कुराकानी गर्ने हो भने धेरै विकृति विसङ्गति फैलिरहेका छन्. एउटा म्युजिक भिडियोकै कुराकानी गर्ने हो भने परिवारसँग बस्न लागेका भिडियो बन्न छोडेका छन्, एउटा आफन्तीसँग बसेर हेर्न लागेका भिडियो बनेका छैनन्. र लोकगीतमा पनि पुराना मौलिक लय शब्दहरू थोरै ओझेल पर्दै गएका हुन् कि भन्ने भान हामीलाई भइसकेका छ. मौलिक लय शब्द हराउँदै गइसकेका छन्, उताउला खालका गीतहरू बढी आएका छन्, विकृति विसङ्गति एकदमै फैलिरहेको छ लोकसङ्गीतमा. यसमा चाहिँ तपाईँको विचार के छ, किन लोकसङ्गीतमा विकृति विसङ्गति फैलियो होला त?
अलिकति छाडा टाइपको, अलिकति भल्गार टाइपको गऱ्यो भने चाहिँ अलिकति हिट हुन्छ. अहिले हजुरले युट्युबको कुरा गर्नुहुन्छ भने, युट्युबमा गीत जस्तो भए पनि अगाडि जुन यो अगाडिपट्टि जुन पर्दामा अलिकति भर्खर टाइपको लेखेर राख्यो भने चाहिँ एउटा टाइटल दियो भने त्यो सबैले हेर्छ. अनि एउटा जुन मौलिक गीतहरू हुन्छ नि, त्यो मौलिक गीतहरू चाहिँ कतिपयले त्यो वास्तै गर्दैन कि. आजभोलि लोकगीत एकदम बिग्रेको छ, एकदम विकृति आएको छ. यो म पनि एउटा लोकगायक भएको हिसाबले, राम्रो लोकगीत राम्रो भएमा मैले पनि अब पुरस्कार पाउनुपर्छ भने, बिग्रेको छ भने मैले पनि गाली पाउनुपर्छ. पछिल्लो समयमा एकदम बिग्रिरहेको छ लोकगीत, एकदम मौलिकपन एउटा लोक ठेट टिपिकल भन्दा चाहिँ बाहिर गएर एकदम बिग्रिरहेको छ लोकगीत.
पुराना कलाकारहरूले गीत गाउन अलिकति छोड्नु भएको छ र नयाँ कलाकार आइसकेपछि विकृति विसङ्गति फैलिएको हो कि, अथवा पुरानै कलाकारले पनि पहिलाका गीतलाई छोडेर अहिले जुन समुदायसँग चल्न थाल्नु भएको हो कि, कस्तो छ?
हुन त मलाई जहाँसम्म लाग्छ, पुरानो अग्रज कलाकारहरूले त लोकसङ्गीतमा विकृति ल्याउनु भएको त पक्कै पनि छैन मलाई जहाँसम्म लाग्छ. पछिल्लो समयमा अब एउटा म के भन्न चाहन्छु भने, ठेट अब आफ्नो लोकगीतलाई बचाउने कि आफूलाई बचाउने हुन्छ. म यो मैले कसरी भन्न खोजेको भने, लोकगीत पुरानो टाइपको एउटा टिपिकल गीत गर्ने हो भने त्यो गीत चल्दैन तपाईँको स्टेज स्टेज कार्यक्रम पाउँदैन त्यस्तो गीतले. हामीले यदि भर्खर अलिकति छाडा टाइपको त्यस्तो गर्ने हो भने स्टेज आफूले तताउन सकिन्छ र आफूले स्टेज प्रोग्राम पाउँछ. हो, मैले अहिले एकदम यो जुन कुरा गरिरहँदाखेरि आदरणीय अग्रज गायकहरूलाई अलिकति हामीले अपमान गरेको हो कि, हामीले लोक संस्कृति बिर्सेको हो कि, हामीले लोकगीत गाउँछौँ तर अलिकति पप गीत गाएको हिसाबले त्यस्तो तरिकाले गाएर अलिकति एकदम विकृति भइरहेको छ लोक सङ्गीत क्षेत्रमा.
दर्शक श्रोताको माग अनुसार लोक गायकहरू अगाडि हिँडिरहनु भएको छ हो?
हजुर, एकदम.
दर्शक श्रोताले जे जे माग गरिरहनु भएको छ नि, जे जे हेर्न चाहनु भएको छ नि, त्यही अनुसार नै लोक गायकहरू लाग्दै जानु भएको छ. र यसैले जगेर्ना गर्न चाहिँ जस्तै पुराना कलाकार अथवा पुराना गीतहरू, जस्तै पुराना गायक हरिदेवी कोइराला, नारायण राय माझी का गीतहरू हामी सुन्छौँ, तिनै गीतलाई अहिलेका कलाकारले चाहिँ अलि ठट्याउली रत्याउली पारामा तिनै गीत ल्याउन थाल्नु भएको आएको छ क्या. तिनै गीतलाई जगेर्ना गर्न, जुन पुराना संस्कृतिलाई जगेर्ना गर्न चाहिँ अबका नयाँ कलाकार अथवा नयाँ पुस्ताले चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ तपाईँलाई?
के अरे, पुरानो हामीले जगाउन त हुन त एउटा सुधार्नलाई एक वर्ष लाग्छ भने बिगार्नलाई एक सेकेन्ड पनि लाग्दैन होइन. हुन त अब एउटा कलाकारलाई मात्रै दोष नदिउँ, म के भन्छु भने एउटा कलाकार गायिकालाई मात्रै, सर्जकलाई मात्रै दोष नदिउँ, यसमा मिडियादेखि लिएर सम्पूर्ण दर्शक श्रोताहरू हुन्छ नि, दर्शक श्रोताहरूले अहिले एउटा टिपिकल गीत सुन्नै छोड्नु भयो, हेर्नै छोड्नु भयो कि, अनि त्यसपछि हाम्रो मिडियाहरूमा पनि अब हामी जस्तो, हामी त म त एउटा नयाँ कलाकार हो, अब मेरो ठाउँमा अग्रज कलाकारहरूलाई इन्टरभ्यूमा बोलाउनेदेखि लिएर अग्रज कलाकारहरूको टिपिकल गीतहरू मिडियाबाट बजाइदिने हो भने त्यस्तो नराम्रो गीतहरू मिडियाबाट बज्दै बज्दैन भने अरूले सुन्ने मौका पनि पाउँदैनन्। त्यही भएर सम्पूर्ण मिडिया कर्मीहरू, दर्शक श्रोताहरू, कलाकारहरू, सर्जकहरू सबै मिलेर फेरि पनि पुरानो लोक सङ्गीतलाई चाहिँ आफूले बचाइराख्यो भने पक्कै पनि एक दिन फेरि पनि हाम्रो लोकगीत क्षेत्रमा एकदम राम्रो बन्छ।
अरूलाई दोष नदिइकन हामी आफै सबैजना मिलेर अगाडि बढ्यौँ भने पक्कै पनि पुराना लोक सङ्गीतलाई फेरि पनि उल्टाउन सकिन्छ। निकै नै राम्रो विचार। तपाईँको एउटा गीत सुन्छौँ हामी फेरि, मै राम्री बन्दै हिँड्छौँ, यो गीत थोरै गाइदिनुहोस् न।
हजुर, यो गीत विशेष गरेर अब नयाँ पुस्ताहरूको लागि बनाएको गीत, म आफ्नै मेरो आफ्नै लय शब्द सिर्जना छ। मलाई मुना थापा दिदीले साथ दिनुभएको थियो, मेरो पहिलो रेकर्डिङ गीत हो। म यतिखेर सबै मुना दिदी लगायत मेरो आदरणीय अग्रज गुरुहरू सबैलाई सम्मान गर्दै म एउटा गीत गाउन चाहन्छु, मै राम्री भन्दै। हे नक्कल पार्दै हल्लिँदै हिँड्ने बोयफ्रेन्ड पाए, बाबुआमै बिर्सिने मै राम्री भन्दै हिँड्छु अरूलाई, ए दिनका दिनै भाइ फेरेन फेर्छन् के भएको होला आजकलको केटीहरूलाई, हल्लिँदै हिँड्ने बोयफ्रेन्ड पाए, बाबुआमै बिर्सिने मै राम्री भन्दै हिँड्छु अरूलाई, ए दिनका दिनै भाइ फेरेन फेर्छन् के भएको होला आजकलको केटीहरूलाई, के भएको होला आजकलको केटीहरूलाई। थ्याङ्क यू।
आहा, के भएको होला आजकलका केटीहरूलाई। निकै नै टिपिकल गीत उठाउनु भएको छ, समाजमा भएका गीतहरू झ्याप्प उठाउनु भएको छ। र अब तपाईँले कुन गीत ल्याउने तयारीमा हुनुभएको छ, तयार गरिरहनु भएको छ, दसैँ नजिकैदैछ, अथवा अब चाहिँ कुन गीत गाउँछु भन्ने सोच गर्नुभएको छ, तयारीमा कुन गीत छ अहिले?
हजुर, अब पक्कै पनि मैले दसैँ पछाडि नयाँ गीत रेकर्डिङ गर्ने क्रममा छु। आदरणीय अङ्कल कमल थापाको एल्बम, उहाँकै लय शब्द एकदम राम्रो मिठो लय शब्द बनाउनु भएको छ, सो गीत म दसैँ पछाडि रेकर्डिङ गर्दैछु, म एक टुक्का सुनाउन चाहन्छु। त्यो गीत मैले बजाउन ल्याएपछि कतै सुन्नुभयो भने ए हिमकुमारको गीत रहेछ भनेर माया गरिदिनु होला। म एक टुक्का गाउन चाहन्छु।
सानी सानी नकली नानी, मान्छे राम्री हे मान्छे राम्री, कटक्कै मन खानी, मुखले ठिक पारिदिन्छ जहिले नि, हे नजर मात्रै लाउँछ यो कालीले, नजर मनले माया लाउँदैन कहिले नि।
यो नयाँ गीत हो, मलाई राम्रोसँग कन्सेप्ट पनि छैन यो अब रेकर्डिङ गर्ने।
मनले माया लाउँदैन कहिले नि, के छ हाम्रो हिमकुमारजीलाई अहिलेसम्म कसैले मनले माया लाउनु भएको छ कि छैन?
खोइ अब अहिलेसम्म त छैन के अरे, अब भावी दिनहरूमा कस्तो हुन्छ।
प्रतीक्षामा हुनुहुन्छ, चिटिक्क परेको हुनुहुन्छ, राम्रो हुनुहुन्छ है। तपाईँलाई गीत गाउने प्रेरणा चाहिँ को बाटो मिल्यो?
पक्कै पनि म सुरुमा त एकदम हृदयदेखि नै म सधैँ सम्मान व्यक्त गर्न चाहन्छु, मेरो भगवान् हुनुहुन्छ, मेरो आमा आमा बाबा, मम्मी बाबा, त्यसपछि लिएर मेरो अग्रज आदरणीय दाईहरू हुनुहुन्छ, भोज प्रसाद खण्डलुक मगर दाईहरू, झवेन्द्र वन दाईहरू हुनुहुन्छ, मैले सम्झाउनु पर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ। अब विशेष गरेर त म मेरो बाबा मम्मी, त्यसपछि भोज प्रसाद खण्डलुक मगर दाईलाई म एकदम धेरै धेरै म हृदयदेखि नै सम्मान गर्न चाहन्छु।
हुन्छ, हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ, अन्त्यमा हाम्रा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण आफन्तलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
म पनि एउटा कलाकारहरूको भिडमा म पनि आएको छु, मलाई पनि माया गरिदिनु होला। विशेष गरेर मलाई आज यहाँसम्म ल्याएर मेरो एक दुईवटा शब्दहरू प्रस्तुत गर्ने एउटा जुन मौका दिनुभयो विजय एफएमको होल युनिट टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी मलाई सधैँ अगाडि बढाउनको लागि साथ दिने हुने मेरो आदरणीय, आफैमा एकदम समाजसेवी व्यक्तित्व, सानै उमेरमा धेरै डेभलप गर्ने एकदम महान विचारक अजय पौडेल दाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी आफैमा राम्रो गायक हुनुहुन्छ राम्री आदरणीय दिदी अनिता दिदीलाई पनि म एकदम हृदयदेखि म धन्यवाद दिन चाहन्छु। गीत सङ्गीतलाई, समग्रमा गीत सङ्गीत, नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला। यही भन्न चाहन्छु। धन्यवाद।
आफ्नो व्यस्त समयमा पनि स्टुडियोसम्म आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। आफन्त, तपाईँ यति बेला कार्यक्रम खुला मञ्च सुन्दै हुनुहुन्छ। कार्यक्रम खुला मञ्चको आजको विषयमा हामीले लोकगायक हिमकुमार थापा मगरसँग रहेर कुराकानी गऱ्यौँ। कार्यक्रम खुला मञ्च तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँ पनि रेडियोमा जोडिन चाहनुहुन्छ, तपाईँको जीवन कथा रेडियोबाट सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 0785014 फोन गर्न सक्नुहुन्छ। त्यस्तै गरी कार्यक्रम खुला मञ्चप्रति तपाईँका कुनै सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि 0785014 फोन गरेर प्रतिक्रिया टिपाउन सक्नुहुन्छ। अब भने हामी कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ। यतिलेसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण आफन्तप्रति आभारी रहे। त्यस्तै गरी मेरा आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याइदिनु भएकोमा प्रविधि कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद भन्दै फेरि अर्को अङ्कमा नयाँ पात्र र पात्रको जीवन कथा लिएर उपस्थित हुने बाचा गर्दै कार्यक्रम खुला मञ्चको आजको बसाइबाट भने म अनिता राणाभाट बिदा हुन्छु। हवस् त, नमस्कार। Thank you.